الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قد أفلح من تزكى وذكر اسم ربه فصلى بل تؤثرون الحياة الدنيا والآخرة خير وأبقى إن هذا لفي الصحف الأولى صحف إبراهيم وموسى سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللہ رب العزت نے انسان کے اندر خیر بھی رکھی ہے شر بھی رکھا ہے بنفسٍ وما سواها فألہمها فجورها وتقواها اللہ رب العزت نے خیر اور شر کا مجموعہ بنایا ہے اور پھر دونوں راستوں کی نشاندہی فرما دی ہے وَهَدَيْنَاهُمْ نَجْدَيْنِ اور ضابطہ یہ بنایا کہ جو انسان اپنے اوپر خیر کو غالب کرے گا وہ فلاح پانے والا ہوگا جو اپنے اوپر شر کو غالب کرے گا وہ برباد ہونے والا ہوگا زندگی کا انداز انسان خود اپناتا ہے نیکوں کی صحبت میں رہے تو طبیعت نیکی کی طرف مائل ہو جاتی ہے غافلین کی صحبت میں رہے تو طبیعت پہ غفلت چھا جاتی ہے نیک سے نیک انسان بھی غافلین کی صحبت میں رہے گا تو اس کا نقصان اٹھائے گا اور غافل سے غافل انسان بھی نیکوں کی صحبت میں رہے گا تو اس کا کچھ نہ کچھ فائدہ پائے گا اللہ رب العزت اپنے پیارے نبی علیہ السلام کو حضرت موسیٰ علیہ السلام کو منع فرماتے ہیں کہ آپ ایسے آدمی کے پاس نہ رہیں کہ جو ہم پر ایمان نہیں لاتا غافل ہے کہیں اس کا وبال آپ پر نہ پڑے فَلَا يَصُدَّنَّكَ عَنْهَا مَنْ لَا يُؤْمِنُ بِهَا وَاتَّبَعَ هَوَاهُ فَتَرْدَى تو وہ بندہ جس نے اپنی خواہش کی اتباع کی آپ اس کی سنگت میں اختیار کرنا فَتَرْدَى اس کا کیا مطلب ہے اس کا مطلب اور معنی بیان کرتے ہوئے دل کانپتا ہے ایسا نہ ہو کہ آپ کو رد کر دیا جائے اللہ رب العزت اتنی عظمتوں والے ہیں کہ جب جلال میں آ جاتے ہیں تو پھر اس کے سامنے آنا کسی کے بس کی بات نہیں ہوتی اپنے محبوب کو فرما دیتے ہیں لولا ان ثبتناك لقد كدت تركن اليهم شيئا قليلا اذا لا اذقناك ضعف الحياه وضعف الممات ثم لا تجد لك علينا نصيرا ہم آپ کس کھیت کی گاجر بولی ہیں क्या हैसियत है हमारी, अपने महबूब को यूं फरमा देते हैं कि आप थोड़ा सा भी अगर झुकेंगे इन जालमों की तरफ तो फिर देखना कि हम क्या मामला करते हैं। फरमाया फस्तकिम कमा उमिरत वमन ताब मअक, आप बिल्कुल शरीयत के ऊपर जमे रहिए, वमन ताब मअक, और जो आपके साथ तो बताए थे ईमान लाए। क्या मतलब कि आप तकले की तरह सीधे रहिए, तकले की तरह सीधे रहिए, अल्लाह ताला बंदे के कस बल निकालते हैं, सीधा करते हैं कि तुम कैसे मेरे हुक्मों पे नहीं चलते, तुम तोड़ो मेरे हुक्मों को और फिर दुनिया और आखिरत के मजे उड़ाओ। हाँ, हम तुम्हें ढील दे देंगे ताकि अच्छी तरह तुम्हारे सर पे गुनाहों का बोझ जमा हो जाए, तुम्हारे ऊपर ज्यादा से ज्यादा गुनाहों की दफात लग सके। हम इसलिए ढील देंगे, हमने कलमा पढ़ के अल्लाह रब्बुल इज्जत से अहद किया हुआ है, अल्लाह तेरे हुक्मों के मुताबिक जिंदगी गुजारेंगे। और याद रखना, जो नफ्स अहद करता है, अहद को तोड़ता है, ये चीज अल्लाह रब्बुल इज्जत की नाराजगी का सबब बनती है। आज पूछते हैं जी दिल पे असर नहीं होता, आओ ना कुरान पाक से पूछो। ऐसी कौमें पहले भी गुजरी जिन्होंने अल्लाह रब्बुल इज्जत से किए हुए अहद को तोड़ा, नतीजा क्या निकला कि अल्लाह ताला फरमाते हैं فبما نقضهم ميثاقهم لعناهم وجعلنا قلوبهم قاسية, جب انہوں نے اللہ رب العزت سے کیے ہوئے عہد کو توڑا ہم نے ان پر لعنتوں کی بارش برسائی اور ہم نے ان کے دلوں کو سخت کر دیا۔ تو دل سخت ہوتے ہیں جب انسان احکام الہی کو توڑتا ہے, جانتا بھی ہے کہ یہ میرے پروردگار کا حکم معمولی سمجھتا ہے, وقتی مزے کی خاطر اس حکم کو کھلونا بنا لیتا ہے۔ ہم میں سے کس کو نہیں پتا کہ غیبت بری چیز ہے, کبیرہ گناہ ہے, اتنا کبیرہ کہ فرمایا الغیبت اشد من الزنا, غیبت زنا سے بھی زیادہ برا عمل اور کام ہے۔ پھر کر رہے ہوتے ہیں, زبان قابو میں نہیں ہوتی, یہی زبان انسان کو ڈبوتی ہے۔ جرمہ صغیر و جرمہ کبیر, اس کی جسامت تو چھوٹی ہوتی ہے مگر اس کی آئل آفت بڑی موٹی ہوتی ہے۔ صدیق اکبر لانو زبان کو پکڑ کے کھینچتے تھے حتیٰ کہ حاضرین محفل کو ترس آتا اور وہ پکارتے امیر المومنین اتنا نہ کھینچیے۔ فرماتے میں کیوں نہ کھینچوں, یہی زبان تو ہے جو بندے کے جہنم میں جانے کا سبب بنا سکتی۔ آج ہماری زبان کینچی کی طرح چل رہی ہوتی ہے, مزے لینے کی خاطر ادھر ادھر کی باتیں۔ اب جب منع کریں تو جواب ملتا ہے جی ہم سچی بات تو کر رہے ہیں۔ بھئی سچی بات کرنے ہی کو غیبت کہتے ہیں, اگر جھوٹی ہوتی پھر تو بہتان کی سزا ملتی۔ کسی کے عدم موجودگی میں اس کے متعلق ایسی بات کرنا کہ اگر وہ بندہ اس کو سنے تو اسے ناگواری ہو, اسے ناپسندیدگی ہو, اس بات کو غیبت کہتے ہیں اور اس کو حرام قرار دیا گیا۔ یہ غیبت الفاظ کے ذریعے سے بھی ہوتی ہے, मतलब किसी को टिकना का, बात में किसी को बेईमान कह दिया, जरा सी बात पे दलील कह दिया। आज ये लफ्ज कहने आसान, कल क्यामत के दिन जब अल्लाह ताला खड़ा करेंगे कटहरे में और बताएंगे कि फरमाएंगे कि बताओ तुमने फलां को दलील क्यों कहा, कमीना क्यों कहा, बेईमान क्यों कहा, जब साबित करना पड़ेगा फिर उस वक्त समझ लगेगी कि मैं क्या कुछ बिगाड़ बैठा। हम तो जुबान से बात करते हैं तो अपने कान नहीं सुनते कि क्या कह रहे हैं, लगे होते हैं। ये वक्त गुजारी नहीं, ये जहन्नम की खरीदारी है। जितनी देर बैठ के बातें की, वक्त गुजारी नहीं की, इतनी देर जहन्नम की खरीदारी की है। जरा सा किसी की तारीफ हो जाए औरतों में बिलखसूस, ये जरूर उसकी कोई ना कोई बुरी बात या ऐब गिनवा देगी। तारीफ बर्दाश्त नहीं होती किसी की, फकत अपनी तारीफ चाहती है। बहू को देखो तो सास की जीवत और सास को देखो तो बहू की जीवत। जब मैं बहू थी तो सास अच्छी ना मिली, और जब सास बनी तो मैं जब बहू अच्छी ना लगी। और शैतान बहकाता है और औरत की फितरत है, बिल्कुल नई औरत से तारफ होगा और 5 मिनट में ये अपने घर के सारे हाल उसको सुना देगी, खाया पिया बतला देगी, जो पेट में होगा उसकी भी खबर दे देगी। और बिलखुसूस अगर खाविंद के साथ कुछ थोड़ी बहुत रंजिश होती है, अल्लाह अकबर, फिर तो गीबत इस तरह करती है जिस तरह कोई सर्फ का तालिब इल्म बैठा गर्दान कर रहा होता है। बंदे बंदे के सामने गीबत करेगी। जिस औरत के अंदर दो चीजें ना होना, एक गीबत ना हो और एक नाशुक्री ना हो, वो खुश नसीब औरत है। 30-30 साल, 50-50 साल खामिद ने हुस्न सलूक की जिंदगी गुजारी, बुढ़ापा आ गया, अब अगर कोई बात जरती हो गई तो उस वक्त भी उसको ताने देती है, मैंने तेरे घर में आके देखा क्या, तू जो कुछ करते हैं अपने बच्चों के लिए करता है, मेरे लिए कुछ नहीं करता। उसने कहा मैंने तुझे फलां मौके पे जूते लेके दिए। हाँ क्या लेके दिया, 2 लीटड़े। उसने कहा मैंने फलां मौके पे सूट सिलवा के दिया। क्या लेके दिया, 2 चीचड़े। उसने कहा तेरे कहने पे मैं फलां सेट और बर्तन लेके आया। हाँ क्या लेके आए, 2 ठीकरे। और समझती है कि ये अंदाज अपनाना हमारा हक है, और कामयाब बीवी वही होती है, ये ना शुक्रिया है। अल्लाह ताला फरमाते हैं शरीयत का हुक्म, हदीस पाक में आते हैं, मल्लम यशकुरिन्नास लम यशकुरिल्लाह, जो इंसानों का शुक्र अदा नहीं करता वो अल्लाह रब्बुल इज्जत का भी शुक्र अदा नहीं करता। ये नहीं देखती कि अल्लाह रब्बुल इज्जत ने मुझे कितनी आफियत में रखा हुआ है, हवस होती है तबीयत में, तबीयत भरती नहीं। जितना कुछ खामिंद के लिए कर दे ये उससे ऊपर की मिसालें देखेगी दुनियादारी में। और अगर खामिद कह दे कि आप पाबंदी से इशराक पढ़ा करें, तो ये कहेगी फलां तो नमाज ही नहीं पढ़ती, मैं क्यों पढ़ूं। दीन के मामले में नीचे को देखेंगी और दुनिया के मामले में ऊपर को देखेंगी। तो नाशुक्री तबीयत में पैदा होती है। और गीबत तो एक मशगला बन गया है। हत्ता के थोड़ी देर में इंसान अपने लिए इतने अजाब को खरीद लेता है कि इंसान अपने किए हुए अमलों को दूसरों के लिए जाया कर बैठता है। ये याद रखिए कि गीबत हुकूकुल इबाद में से है। क़यामत के दिन जिसकी भी गीबत की होगी, अल्लाह रब्बुल इज़्ज़त उन हकदारों को कहेंगे कि तुम इसके नामे अमाल से अपना अजर लो। और ये वो दिन होगा जब लोग एक एक नेकी को तरसते फिरेंगे, और जब उन्हें मौका मिलेगा कि फलाने हमारी गीबत की थी और उसके नामे अमाल से नेकियां मिल रही हैं, तो वो फिर अपना मुंह बोला रेख लगाएंगे। वो राजी नहीं होंगे, ये उनको मनाने की कोशिश करेगा। वो कहेंगे तुमने मेरी गीबत की थी, मुझे और चाहिए और चाहिए। हत्ता के सारी जिंदगी के दिए बने हुए आमाल को ये दे बैठेगा हक मांगने वाले, फिर भी मुतालबा करेंगे। नबी रिसल्लाम ने फरमाया, तुम जानते हो कि सबसे ज्यादा क्यामत के दिन गरीब कौन होगा? अल्लाह के नबी, जिसके पास कुछ माल पैसा ना हो। मैं नहीं, वो होगा जिसने दुनिया में बड़े नेक आमाल किए मगर जुबान से किसी को बुरा कहा, किसी पे इल्जाम लगाया, किसी की दिल आजारी की। क्यामत के दिन अब हकदार आएंगे और अल्लाह ताला उन हकदारों को मौका देंगे, वो इसके नामे आमाल में से नेकियों को ले लेंगे। इतनी नेकियां ले लेंगे हत्ता के नामे आमाल खाली हो जाएगा, हक वाले अभी भी बाकी होंगे। अल्लाह ताला उन हक वालों के गुनाहों को लेके इस बंदे के सर पे रख देंगे। नेकियां लेके आएंगे और बुराइयों के अंबार सर पर लगे खड़े होंगे। और ये सारा कुछ किस लिए होगा? अपनी जुबान का इस्तेमाल गलत किया, जुबान के चस्के की खातिर, मुंह के मजे की खातिर अपने सर पे अजाब के कट्ठड़ होंगे। और इंसान उस वक्त परेशान होगा कि काश दुनिया में मैंने ये जुर्म न किया होता। ये गीबत इशारे किनारे से भी हो जाती है, हाथ का इशारा कर दिया जाए फिर भी हो जाती है। तो इससे अपने आप को बनाना चाहिए, बचाना चाहिए। अच्छी महफिलों से दिलों में जो अनवारात आते हैं, वो लम्हों की गीबत की वजह से दिलों से जायल हो जाते हैं। कमाना आसान, कमाना मुश्किल होता है, गंवाना बहुत आसान होता है। तो अव्वल तो इबादात का ज़खीरा नहीं, और ऊपर से अगर गीबतें करेंगे तो बनेगा क्या? और आज तो अल्लाह रब्बुल इज्जत का भी शुक्र अदा नहीं करते हैं। हम में से कितने हैं कि जिनकी जुबान से बे इख्तियार निकले अल्हम्दुलिल्लाह, अल्लाह सब तारीफें आपके लिए हैं, इतना कुछ आपने मुझे दिया कि मैं तो इस काबिल नहीं था। हम अल्लाह ताला के शुक्रगुजार बंदे बने, इबादत करें और अपने रब को मनाएं। जहां चंद असातिज़ा पढ़ाते हो एक दूसरे की गीबत, जहां चंद भाइयों और उनकी बीवियां घरों में आ जाएं आपस में गीबत, پڑوسیوں میں غیبت، یہ ایسی مرض ہے جو دلوں میں جدائیاں کر دیتی ہے، اسی لیے اس کے اوپر بڑی کڑی سزا رکھی گئی کہ یہ دلوں میں فاصلے پیدا کر دیتی ہے۔ ذرا سی دیر میں کسی کو دو باتیں ایسی کر دو کہ دوسرے کے بارے میں ہمیشہ کے لیے اس کو بدگمان کر، دل ایک دوسرے سے دور کر۔ وَيَقْطَعُونَ مَا أَمَرَ اللَّهُ بِهِ أَن يُوصَلَ، کاٹتے ہیں ان رشتوں کو جن کو جوڑنے کا اللہ نے حکم دیا۔ وَيُفْسِدُونَ فِي الْأَرْضِ، زمین میں فساد بچاتے ہیں۔ اس لیے قرآن پاک نے دو لفظ استعمال فرمائے، ویل لکل حمادۃ لمزۃ، حمادۃ اور لمزۃ، یہ دو لفظ دونوں کو یاد رکھیے کہ ایسا تو نہیں کہ کہیں ہم میں بھی یہ دونوں جو ہے وہ برائیاں موجود ہوں۔ ایک ہوتا ہے عیب جو، عیب بین، عیب دیکھنے والا، عیب کی تلاش کرنے والا، اس کو عیب جو کہتے ہیں، اور ایک ہوتا ہے عیب گو، عیب کے متعلق باتیں کرنے والا۔ یہ دو علیحدہ علیحدہ بیماریاں ہیں، گناہ ہیں، عیب جو ہونا اور عیب گو ہونا، اور بعض لوگوں میں یہ دونوں بیماریاں ہوتی ہیں، وہ عیب جو بھی ہوتے ہیں عیب گو بھی ہوتے ہیں، اس لیے حمزۃ لمزۃ دو لفظ استعمال کیے۔ اب قیامت کے دن ایسے بندے کے لیے جو عیب جو ہوگا اور عیب گو ہوگا کیا کریں گے؟ اللہ تعالیٰ جہنم کے اندر ایک خاص جگہ بنائیں گے جس کو حاویہ کہیں گے۔ اور اس کے اندر آگ کے ستون ہوں گے، اس بندے کو زنجیروں کے ساتھ ان ستونوں سے باندھ دیا جائے گا، اور پھر آگ کے انگارے ہوں گے، اور وہ آگ کے انگارے جیسے شرلی پھینکتے ہیں اور وہ دور جاتی ہے، اس طرح وہ آگ کے انگارے اٹھیں گے اور سب کے سب اس کے دل کے اوپر آ کر لگیں گے۔ یعنی جیسے میزائل مارتے ہیں نا، یوں سمجھیے کہ جہنم کی آگ میں سے آگ کے بنے ہوئے میزائل چلیں گے اور اس کے دل کو نشانہ بنائیں گے۔ نار اللہ، یہ اللہ کی بنائی ہوئی آگ ہوگی، اللہ نے اسپیشل بنائی ہوگی کہ تم لوگوں کے دلوں کو جلاتے تھے، آؤ تمہارا انتظار ہے۔ یہ آگ بنی کے لیے ہے، اللہ کی تتلی علی الافئدہ، وہ آگ جو انسان کے دلوں کو جلائے گی، باقی جسم کی بات نہیں آتی، دل کی بات تھی۔ تم لوگوں کے دلوں کو جلاتے تھے، ہم جہنم میں تمہارے دلوں کے نشانے لگائیں گے۔ تو یاد رکھیے کہ زبان سے جو غیبت کا فکرہ نکل رہا ہے، ہر فکرے کے بدرے قیامت کے دن آگ کا کوئی نہ کوئی ایک شرر ہمارے دل کو آ کر جلائے گا۔ ہم کسی کی غیبت نہیں کر رہے، ہم اپنے لیے ان شراروں کو جمع کر رہے ہیں، ان انگاروں کو جمع کر رہے ہیں۔ تو آج غیبت کرنی آسان، کل اس کا عذاب برداشت کرنا مشکل کام۔ آج تو صوفے سیٹ پہ بیٹھ کے چائے پیتے ہوئے مزہ آتا ہے نا، کمنٹس کسی کے بارے میں دینا مثلاً خامن نے کہا کہ نماز پڑھا کرو, تو آگے سے جواب دیا آپ کی بہن تو پڑھتی نہیں. اب یہ جو آپ کی بہن پڑھتی نہیں کہا, یہ کیوں کہا؟ اور کئی لوگ تو بیٹھے ہوئے, حکومتی جماعت اور دوسری جماعت, اس کے تذکرے چھیڑ دیں گے, فلاں شریف نے یہ کہا, فلاں فلاں نے یہ کہا. اتنی غیبت کریں گے, اتنی غیبت کریں گے کہ پتہ نہیں کتنے بڑے گٹھڑ اپنے سر پہ اٹھائیں گے. نہ واسطہ, نہ تعلق, نہ تم حکومت میں, نہ تم اس کے مخالف میں. ارے اپنے گھر کی دال روٹی بنانے والی عورت, تو بیٹھ کے جو ایسی بڑی بڑی باتیں کر رہی ہے, فلاں نے یہ کر دیا, فلاں نے یہ کر دیا, سوچ اس کا جواب بھی دینا ہے. اور ایک دن اللہ رب العزت اس کا بدلہ دلوائیں گے. جب پروردگار بدلہ دلوائیں گے تو بنے گا کیا؟ اس لیے فرمایا کہ غیبت کرنے کی مثال ایسے جیسے کہ انسان کسی مردار کا گوشت کھا رہا ہو. مدینہ میں دو عورتوں نے روزہ رکھا, ایک دوسرے کی باتیں کرتی رہی, بہت روزہ لگا. نبی اسلام کی خدمت میں حاضر ہوئے لوگ کہ جی اتنا روزہ ان کو لگا ہے کہ مرنے کے قریب تو کیا وہ افطار کر سکتی ہیں؟ فرمایا انہوں نے تو پہلے ہی روزہ توڑ لیا. انہوں نے پوچھا جی وہ کہتے ہیں؟ فرمایا ان کی کلی کرواؤ. یہ معجزہ تھا نبی علیہ السلام کا کہ جب ان کی کلی کروائی تو ان کے منہ سے گوشت کے ٹکڑے نکلے. کہ اللہ کے نبی یہ کیا؟ فرمایا ان یاکل اللحم فیہ میتا فکرہتہ. یہ ایسا ہی ہے جیسے کہ بھائی کے مردہ گوشت کو انسان کھائے. اب مردار کا گوشت کھانا آسان ہوتا ہے. یہ عورت جو بیٹھی غیبت کر رہی ہے نا, اس کے سامنے کسی مردار کے گلے ہوئے گوشت کو لاؤ اور پھر دیکھو کتنی کراہت کرتی ہے. کمرے میں چوہا مر کے گل جائے تو یہ کمرے میں نہیں جاتی, گلی میں گدا مرا پڑا ہو تو ادھر سے گزرتی نہیں کہ بھو آتی ہے. اور قیامت کے دن مردار گوشت کو کھائے گی جو بدبوؤں سے بھرا ہوا ہوگا. آج ذائقے دار سالن اچھا نہیں لگتا, اور قیامت کے دن کیا مردار کا گوشت چبانا پڑے گا, کھائے گی. پھر نزاکتیں کدھر جائیں گی؟ ایک کلاس میں پڑھنے والی طالبات اور ایک کلاس میں پڑھنے والے طلباء, ایک دوسرے کی صفت, جہاں مل کے رہنے کا موقع ملا وہی صفت. بھائی کیوں کسی تیسرے کے بارے میں زبان سے بات نکالتے ہیں؟ شریعت نے مومن کے اکرام کی خاطر اس کی عزت کو محفوظ رکھا, غیبت کو اس لیے منع کیا کہ تاکہ کوئی بھی دو بندے مل کر بیٹھیں تو تیسرے کے دل میں بدگمانی نہ ہو کہ یہ میرے بارے میں غیبت کر رہے ہوں گے. پابندی لگا دی, تم دو مل کر اپنی جو بات کرنا چاہتے ہو کرو, تم تیسرے کی بات نہیں کر سکتے. تو بدگمانی کسی میں پیدا ہی نہیں ہوگی کہ وہ بیٹھے ہوئے کیا کر رہے ہیں, جو کر رہے ہوں گے اپنا ہی کچھ کر رہے ہوں گے, میرے بارے میں کچھ نہیں کہہ سکتے. تو یہ مومن کی تکریم ہے, مومن کا وقار ہے اللہ رب العزت کے ہاں کہ اس کی غیبت کو اللہ رب العزت نے حرام کر دیا, یہ اس کی عزت کی حفاظت ہے. جرت ہو تو آدمی جس کے اندر غلطی ہے اس کو جا کے خود بتا دے کہ آپ اپنی غلطی کی اصلاح کر لیتے, مگر اس کی اجازت نہیں کہ دور بیٹھے انسان کمنٹس پاس کرے اور اپنا وقت گزارے. قیامت کا دن انسان کے اوپر بڑا بھاری دن ہوگا, جس دن کے दूध पिलाने वालियां अपने दूध पीने वालों को भूल जाएंगी। या युहन्ना फत्तकू रब्बकुम इन ज़लज़लत अस्साअति शयउन अज़ीम। अल्लाह ताला ने उसको शयउन अज़ीम कहा। और याद रखना कि बड़े जब किसी को बड़ा कहें तो वो चीज बहुत बड़ी हुआ करती है। यौम तरौनहा तज़हलु कुल्लु मुर्दिअतिन अम्मा अर्ज़अत وَتَذَعُ كُلُّ ذَاتِ حَمْلٍ حَمْلَهَا وَتَرَى النَّاسَ سُكَارَى وَمَا هُمْ بِسُكَارَى وَلَكِنَّ عَذَابَ اللَّهِ شَدِيدٌ۔ اس دن ایسی وحش دہشت ہوگی، حمل والیاں اپنے حمل کو گرا بیٹھیں گی۔ انسان ایسے ہوگا جیسے کہ بے ہوشی کے عالم میں ہے، اور وہ بے ہوشی نہیں ہوگی، وہ اس دن کی وحشت ہوگی کہ رب کے سامنے کھڑا ہونا ہے۔ آج ذرا سی بات پہ انسان کانپنے لگ جاتا ہے۔ قیامت کا دن تو وہ دن ہوگا جب اللہ تعالیٰ سچوں کو بلائیں گے، سنیے اور دل کے کانوں سے سنیے، جتنا اللہ تعالیٰ سچوں کو بلائیں گے اور سچوں سے بھی ان کی سچائی کے بارے میں پوچھیں گے۔ قرآن عظیم الشان، یوم یفعل الصادقین عن صدقہم، سچوں سے ہم ان کی سچائی کے بارے میں پوچھیں گے۔ مالک ابن دینار رحمت اللہ علیہ ایک دن کھڑے دھوپ میں رو رہے تھے، کسی نے دیکھا تو وہ کہہ رہے تھے کہ اے اللہ، جن کو آپ نے قرآن پاک میں خود سچا کہا پھر فرما رہے ہیں، ہم ان سچوں سے بھی ان کی سچائی کے بارے میں پوچھیں گے، پروردگار پھر ہم جیسے جھوٹوں کا کیا حال۔ جب سچوں سے بھی ان کی سچائی کے بارے میں آپ پوچھیں گے تو پھر ہم جیسے جھوٹوں کا کیا حال۔ اور غیبت کی معافی بھی فقط مصلے پہ بیٹھے نہیں ملتی کہ کوئی مسلح پہ بیٹھ کے توبہ کر لے تو چلو معاف ہو گیا، نا، غیبت کا گناہ اس حق والے سے بخشوانا پڑتا ہے، معافی مانگنی پڑتی۔ کوئی ایک مصیبت ہے کہ چلو جی آج ہمیں احساس ہوا ہم توبہ کرتے ہیں، نہیں، جن جن کی غیبت کی ان سے ہمیں معافی مانگ کر دنیا میں بخشوانا پڑے گا، ورنہ قیامت کے دن وہ حقدار ہوں گے۔ اب سوچیں ہم نے کہاں کہاں جان پھنسائی ہوئی ہے۔ آج گھر کی عورت جا کے معافی مانگ سکتی ہے نواز شریف سے یا فلاں سے یا فلاں سے؟ اور کتنوں کی جیوت ہوتی ہے کہ تو ایک نام لیا ایسے ہی سمجھانے کے ساتھ۔ اور حقوق والے بعد اگر سر کے اوپر ہوں گے تو پھر کیسے قیامت کے دن بخشے جائیں گے؟ اسی یہ کہا گیا وما ظلمہم اللہ، اللہ نے ان پر ظلم نہیں کیا، ولکن کانوا انفسہم یظلمون، یہ اپنی جانوں پہ خود ظلم کرتے پھرے۔ اس میں اصول یہ ہے کہ آدمی کسی تیسرے بندے کا تذکرہ ہی کرنا چھوڑ دے۔ اور اس میں ایک عجیب بات یہ کہ جس طرح غیبت کرنا کبیرہ گناہ، غیبت کا سننا بھی کبیرہ گناہ۔ اب اگر کرنے والے نہیں تھے تو کئی دفعہ سننے والے بنیں گے، پھر کیا ہوا؟ اس سے بچنے کا طریقہ ہے کہ اگر کوئی بندہ ایسی ناپسندیدہ بات کر رہا ہے جو آپ پسند نہیں کرتی تو آپ آرام سے کہہ دیجئے کہ یہ بات تو ٹھیک نہیں، اور اگر محسوس کرتی ہیں کہ ایسا کہیں گے تو الٹا یہ بھی ناراض ہو جائے گی۔ تو پھر علماء نے طریقہ لکھا کہ جس کی غیبت کی جا رہی ہے آپ اس کے بارے میں کوئی اچھی بات کر دیں، اگر آپ نے کوئی اچھی بات اس کے بارے میں کر دی آپ غیبت سننے والوں میں شامل نہیں ہوں، کیونکہ آپ نے تردید کر دی بالفعل اس کی۔ मसलन किसी की बड़ी कीमत की गई और दिल आपका कह रहा है कि बातें तो ये सच्ची कर रही है, आप जवाब में कह दें है तो बड़ी सही, कोई खूबी बयान कर दे है तो वो बड़ी समझदार, तो आपने तारीफी जुमला कह दिया तो आप सुनने वालों में शामिल नहीं। एक घंटे की उसकी कीमत एक फिक्रे के साथ खत्म, आप पे बवाल नहीं। आप भी यार है तो बड़ा समझदार है तो बड़ा पढ़ा लिखा, वैसे तो बड़ी हमने तो देखा बहुत नमाजें पढ़ता है, बहुत अच्छा है, मिलनसार है, कोई ना कोई उसकी एक खूबी ऐसी बयान कर दें तो उस खूबी के बयान करने से आप गीबत सुनने वालों में शामिल नहीं की जाएगी। एक ये भी सूरत है गीबत से बचने की कि अगर किसी ने किसी के बारे में बहुत कुछ कहा आप कह दें जी हकीकत हाल को तो अल्लाह बेहतर जानता है, वैसे हमारी नजर में तो अच्छा आदमी है, हमारी नजर में तो अच्छा आदमी। अच्छा आपका तजर्बा ये है, मेरा तजर्बा तो ये है कि मेरे साथ तो बहुत अच्छे हैं उसके ताल्लुक, तो कोई ना कोई ऐसी बात कर दें कि जिससे उसकी रद्द हो जाए और इस रद्द की वजह से आप गीबत सुनने वालों में शामिल नहीं। और गीबत करने से तो इस तरह डरें जिस तरह कोई आदमी किसी शेर के करीब जाने से डरता है। क्यों डरता है? पता है कि ये मेरे गले पड़ जाएगा। इसी तरह जिस बंदे की गीबत की जा रही है ये बंदा क्यामत के दिन गले पड़ जाएगा, मुसल्लत कर दिया जाएगा नेकियों पर। और जब तक वो मुतमिन नहीं होगा उसका हक बाकी रहेगा। और ये हमारे सलफ सालहीन के अखलाक रहे कि वो गीबत से बहुत दूर रहते थे, एक लफ्ज़ ज़बान पे ऐसा नहीं लाते थे जो किसी के लिए भी नागवारी का सर, एक लफ्ज़ भी ऐसा नहीं लाते थे। हत्ता कि अगर किसी बंदे को कहना होता और वो मोटा होता तो उसके पीछे पीछे उसको मोटा भी नहीं कहते थे, कि कई लोग मोटा कहने से भी नाराज होते हैं। मोटा भी नहीं कहते किसी को, क्या कहते हैं? उसकी बात करते हुए कहते हैं वो जो सेहतमंद आदमी है, इसलिए कि सेहतमंद का लफ्ज सुन के हर बंदा खुश होता है। इतनी एहतियात गुप्त शनीद में कि मोटे आदमी को बात करते हुए मोटा भी नहीं कहते कि बुरा ना मनाए, उसको सेहतमंद कहते हैं। और अगर आप बात करते हुए कोई ऐसी बात कर गई जो किसी की गीबत है और एहसास हुआ, उसी वक्त उसकी कोई अच्छी बात कह दे, गोया अपनी बात की खुद नफी कर दे, तो आप भी बच जाएंगी। और अगर ऐसे लोगों की गीबत की जो दुनिया से चले गए तो फिर क्या हुआ? उलमा ने उसका भी हल लिखा, फरमाया कि उनके लिए एक तो दुआएं करो उनकी बख्शिश की मगफिरत की, और दूसरा उनकी तरफ से कुछ माल कुछ पैसा अल्लाह ताला के रास्ते में खर्च करो, और दिल में ये नियत करो कि अल्लाह इस सदका का सवाब इतना अता फरमा देना अपनी रहमत और अपने फजल के साथ कि क्यामत के दिन जितना हक मांगने वाले होंगे उन सब के लिए ये सवाब काफी हो जाए। तो कुछ ना कुछ अल्लाह ताला के रास्ते में भी खर्च करें, मस्जिद में मदरसे में नेक गुरबा में, और इस नियत से करें कि इसका सवाब अल्लाह ताला क्यामत के दिन हक वालों को दिलवाए जिनके के मैंने हुकूक देने। اور آئندہ کے لیے غیبت سے سچی توبہ. تو اگر جن کی غیبت ہو چکی ہے اور اب ان تک پہنچ ہو ہی نہیں سکتی تو پھر اس کا یہی طریقہ ہے. مثلا ایک مرد نے عورت کی غیبت کی ہمسائے کی, اب اس سے معافی بھی نہیں مانگ سکتا. عورت نے مرد کی غیبت کی, وہ اس سے معافی بھی نہیں مانگ سکتی. یا وہ آدمی فوت ہو گیا یا دور چلا گیا, یا اگر معافی بھی مانگنا چاہیں تو ہم اب اس کو تلاش بھی نہیں کر سکتے. تو ان سب کا یہی ایک ہی طریقہ کہ ایسے اہل حقوق کے لیے آپ دعائیں مانگیں, نمبر ایک, اللہ ان کے درجات کو بڑھائے, تاکہ آپ کی دعاؤں کی وجہ سے اگر اللہ اس کے درجات کو بڑھائیں گے تو قیامت کے دن وہ آپ کو اپنے حقوق معاف کر دیں گے. اور دوسرا یہ کہ ان کی طرف سے نیکی کریں, اچھا خرچ کریں, کوئی نیکی کا کام کریں, تاکہ ان کو قیامت کے دن اللہ رب العزت اپنی رحمت سے اس کا اجر دے دیں اور آپ کی جان چھوٹ جائے. اور غیبت مانگنے, غیبت کی معافی مانگنے کا بھی ایک طریقہ ہوتا ہے. مثال کے طور پر آپ نے کسی کی غیبت کی, مثلا بھائی نے بھائی کی غیبت کی, مثال کے طور پر. اب اگر یہ جا کر کہے گا جی میں نے آپ کی غیبت کی, تو پہلے سے زیادہ کام خراب ہو جائے گا. کہ پہلے تو چلو بول چال تھی, اب تو پھر پکی دشمنی. تو یوں نہیں کہنا ہوتا کہ جی میں نے آپ کی غیبت کی, نہیں, بلکہ جائیں محبت پیار کا تعلق اور معافی یوں مانگیں کہ جی انسان ہے, ایک دوسرے کے اوپر حقوق آتے ہیں, تو اگر آپ کے میرے اوپر کوئی حقوق آتے ہیں تو آپ معاف کر دیں. بس یوں پیار والی بات ہوتا کہ جی انسان ہے, ایک دوسرے کے اوپر حقوق ہوتے ہیں, تو اگر آپ کے میرے اوپر حقوق آتے ہیں تو آپ معاف فرما دیں, اور اگر میرے آپ کے اوپر آتے ہیں تو میں نے آپ کو معاف کر دیا. تو یہ ایک دوسرے سے ان الفاظ میں معافی مانگ لیں. اگر اس نے کہہ دیا میں نے معاف کیا تو سمجھ لیں کہ بس معاف ہو گیا. اور یہ جن کے قریب انسان رہتے ہیں نا, یہ ان سے معافی مانگنے کی عادت ڈالے. عام طور پر غیبت بھی انہیں کی زیادہ ہوتی ہے. تو الفاظ اسی طرح کے استعمال کر لیے جائیں کہ یہ اگر آپ کا کوئی حق آتا ہو میرے اوپر تو آپ مجھے اللہ کے لیے معاف کریں. آج معافی مانگنی آسان, کل قیامت کے دن اس کے اجر اور بدلہ دینا بڑا مشکل کام. اور اسی وجہ سے انسان دھوکا رہتا ہے. جنید بغدادی رحمت اللہ علیہ کی خدمت میں حضرت شبلی رحمت اللہ علیہ پہنچے تو انہوں نے دو سال تو ان سے بور مجاہدہ کروایا. دو سال کے بعد پوچھا کرتے کیا تھے کہ جی میں نہاون کے علاقے کا گورنر تھا. تو میں اچھا تم نے کئی لوگوں کے حقوق ضائع کیے ہوں گے, کسی کو ناجائز سزا دی ہوگی, کسی کا دل دکھایا ہوگا. ان کا جی پر میں بیٹھ کے لسٹ بناؤ, بیٹھ کے فہرست بناؤ. اس نے کہا حضرت مجھے تو یاد نہیں. پر میں جاؤ فہرست بناؤ. اب حضرت کی دعا اور توجہ تھی, لہذا انہوں نے بیٹھ کے فہرست بنائی تو کئی دن لگ گئے اور ایک مستقل رجسٹر تیار ہو گیا کہ اپنی یادداشت میں انہوں نے جس جس بندے کی غیبت کی تھی, جس کا مال لیا تھا, جس کو سزا دلوائی تھی, جس کو گالیاں دی تھی, جس کا دل دکھایا تھا. نہاوند کے علاقے کے قریب پہنچے, اب ان کو احساس ہوا کہ میں جہاں حاکم بن کر رہا اب میں وہاں کے لوگوں سے معافی مانگنے جا رہا ہوں. جیسے شہر میں داخل ہوئے چند نوجوان کھڑے تھے, انہوں نے دیکھ لیا, کہنے لگے اور یہ وہی مینٹل کیس ہے جو بادشاہ تھا اور اس نے چھوڑ دی بادشاہت. سو ایک نے پکڑا, دوسرے نے بال کھینچے, تیسرے نے کپڑے. انہوں نے وہ گت بنائی الامان والحفی. جب جان چھوٹی اب پہلے کے پاس گئے, کسی نے معاف کر دیا, کسی نے اپنے دل کی بھڑاس نکالی تو مار پیٹ کر لی, کسی نے کہا اچھا میں تب معاف کروں گا دھوپ میں کھڑے رہو اتنی دیر, دھوپ میں کھڑے رہے. کسی نے کہا جی میرے گھر کی دیوار تعمیر ہو رہی ہے, تم مزدوروں کے ساتھ مزدوری کرو اتنے دن, تب معاف کروں گا. 3 साल लगे उन लोगों से उनके हकूक की माफी मांगने में, 3 साल लगे, जो फौत हो गए थे, जो उनके वरासा थे, उनसे माफी मांगी। हत्ता के 3 साल में कोई बंदा ऐसा ना था उनके जहन में कि जिसका उन्होंने हक देना हो। उसके बाद आए हजरत जुनैद बगदादी रहमतुल्लाह अलैह के पास, तो चंद दिनों की तवज्जुहात ने उनको शिबली रहमतुल्लाह अलैह बना लिया। अब अगर आप चाहते हैं कि हमें भी ये नेमत मिले, तो बैठें और अपनी फहरिस्तें बनाएं। 1 दिन लगे, 2 दिन लगे, जितने दिन लगे सोचें, मैंने किस किस की रीबतें की, किस किस के हकूक पामाल किए, किसका देना है, किसका मेरे सर पे है, सारी तफसील लिखें और उससे माफी मांगें। जब इससे हम जान छुड़ा लेंगे, तो फिर देखिए अल्लाह रब्बुल इज्जत की तरफ हम से दौड़े हुए जाएंगे। ये पांव की जंजीरें हैं, ये जाने नहीं देती, ये हुकूक लिबास जो हैं फंसे होते हैं। हुकूक लिबास का कितना असर होता है, इब्राहिम अदम रहमतुल्लाह अलैह, सर्दियों की लंबी रात मस्जिद में आए, नकले फड़ फड़ के थक गए, बिस्तर नहीं था, सफ बिछी हुई थी तो सफ के किनारे पे सोए और लिपटना शुरू कर दिया और अपने ऊपर सफ को लपेट लिया, तो सफ के अंदर लिपटे पड़े हैं। क्या देखते हैं कि इसी हाल में कमरे के अंदर एक रोशनी हुई और कुछ बड़े ही मुनव्वर चेहरे वाले लोग अंदर दाखिल हुए और उन्होंने अपनी महफिल लगाई, हल्का लगाया। जब कुछ आपस में बातचीत करने लगे तो उनमें से एक ने कहा कि यहां हमें कोई गैर भी नजर आता है, तो जो उनका अमीर था वो कहने लगा, हाँ ये आदम का बच्चा खड़ा है और ये भी वली बनना चाहता है, और ये कैसे वली बन सकता है जबकि इसने फलां बंदे की खजूर को बगैर इजाजत के खाया हुआ है। फलां बंदे की खजूर को बगैर इजाजत के खाया हुआ है, ये कैसे वली बन सकता है, ये कह के चले गए। इब्राहिम अदम रहमतुल्लाह अलैह फरमाते हैं कि मुझे ख्याल आया, ओहो मैंने खजूरें खरीदी थी, जब चलने लगा एक खजूर पांव के करीब गिरी पड़ी थी, मैंने गुमान कर लिया कि मेरे हिस्से में से गिरी, हालांकि वो तो दुकानदार के हिस्से में से थी, और इस तरह वो खजूर खा लेने से मैं किसी की चीज बगैर इजाजत इस्तेमाल करने के गुनाह का मुर्तकिब हो गया। फरमाते हैं अगला दिन हुआ, मैंने जाकर उससे माफी मांग ली, जैसे ही उसकी माफी मांगी अल्लाह रब्बुल इज्जत ने उसी वक्त मुझे अफजाल का रुतबा अता फरमा दिया। एक खजूर खाने की वजह से अफजाल का रुतबा मिलने से रुका हुआ था। एक साथ फौत हुए, किसी ने कहा सुनाइए क्या बना, कहने लगा मैं क्या बताऊं, एक काम ऐसा जिसको मैं मामूली समझता था मगर परवरदिगार ने उसके ऊपर पकड़ कर ली। उनका वो क्या, कहने लगा कि जब मैं घर में फारिग होता था अपनी जरूरत से बैतुल खला में, तो बाहर निकलता था तो अपने हाथ को धोने के लिए मुझे मट्टी की जरूरत होती थी, उस जमाने में साबुन नहीं होते थे तो मट्टी से हाथ धो लेते थे, तो कहने लगे कि मैं हमसाये की दीवार के साथ अपना हाथ लगाकर मट्टी लेता था और मैंने उसे इजाजत नहीं ली थी, मुझसे कहा गया कि तू बगैर इजाजत हमसाये की दीवार से मट्टी क्यों लेता रहा, हम तुम्हारे उस हाथ को अजाब देंगे, अब मेरे हाथ को जहन्नम की आग में डाला जाता है जिसकी तकलीफ पूरे जिस्म में महसूस करता रहता, हाथ को जलाया जाता है कि तुम हमसाये की दीवार की मिट्टी बगैर इजाजत के क्यों लेते थे। फकीह अब्दुल्लाह समरकंदी रहमतुल्लाह सफर में निकले तो जितना उनका सामान था उससे 4 गुना उनका सामान ढेले थे जो मिट्टी के बने हुए थे, तो किसी ने कहा जी इतना तो आपका सामान नहीं जितना मिट्टी के ढेले हैं, क्या करेंगे, फरमाया तहारत के लिए जो लेने पड़ेंगे, मैं नहीं चाहता कि किसी आदमी की इजाजत के बगैर उसके खेत में से मिट्टी का ढेला भी ले लो। हालांकि फतवे में इजाजत मिल जाती, फतवे में इजाजत मिल जाती मगर तकवा और चीज होती है। इतनी एहतियात। और हम क्या करते हैं, हम थोड़ी देर में बैठ के पता नहीं किधर से किधर का मामला जो है, कहां की बात किधर पहुंचा देते हैं, जिसके बारे में चाहो हम कमेंट देने के लिए तैयार। एक जरा छेड़िए फिर देखिए क्या होता है। ऐसे लगता है कि जैसे हम तैयार बैठे होते हैं, जबान खुली और बात करनी शुरू कर दी, जैसी करनी वैसी भरनी, ना माने तो करके देख, जैसी करनी वैसी भरनी, ना माने तो करके देख, जन्नत भी है दोजख भी है, ना माने तो मर के देख। आज जो कुछ कर रहे हैं कल इसका जवाब देना होगा। इसलिए फरमाया वला यगतब बादकुम बादा, तुम में से एक दूसरे की गीबत न करे। और एक नाशुक्री, अल्लाह रब्बुल इज्जत ने जो भी नेमतें दी हुई हैं इसका शुक्र अदा करें, उस पे राजी रहें। सैयदना मूसा अलैहिस्सलाम से उनकी कौम ने पूछा, ऐ अल्लाह के नबी, हमें कैसे पता चले अल्लाह ताला हमसे राजी है या नाराज है? हमें कैसे पता चले कि अल्लाह ताला हमसे राजी है या हमसे नाराज है? कुतुर पे हाजिर हुए सवाल पूछा, फरमाया मेरे कलीम, जाके उम्मत को बता दो कि तुम अपने दिलों में झांक के देखो, अगर तुम अपने दिल में मुझसे राजी हो तो मैं तुमसे राजी हूं, अगर तुम्हें मुझसे शिकायतें हैं तो मुझे तुमसे शिकायतें। और आज देखो हमने तो हर बंदे को शिकायत, हमें तो ये ना दिया वो ना दिया वो ना दिया। इसलिए हदीस पाक में आता है कि अल्लाह रब्बुल इज्जत दुनिया में जिन बंदों को थोड़ा रिस्क देंगे और वो बंदा उस थोड़े रिस्क पर अल्लाह से राजी हो जाएगा। हदीस पाक कि जो बंदा दुनिया में थोड़े रिस्क पर अल्लाह से राजी हो जाएगा, अल्लाह ताला क्यामत के दिन उस बंदे के थोड़े अमलों पर राजी हो जाएंगे। मेरे बंदे तू थोड़े दिए हुए रिस्क पे राजी हो गया था, मैं तेरे थोड़े अमलों पे राजी हो जाता। तो हम अल्लाह रब्बुल इज्जत का शुक्र अदा किया करें। और एक चीज याद रखें कि अल्लाह ताला की अजमतों को याद रखें और अपनी औकात को ना भूलें। ये बातें तब होती हैं जब बंदा अपनी औकात को भूल जाता है। जब अपनी औकात को भूल जाता है तब ये बातें करता है और उसको नहीं पता कि मैं जो जुबान से ऐसी बात निकाल रही हूं, अगर इसका बवाल मेरे ऊपर पड़ा तो बनेगा क्या। कुरान अजीम शान, या युहन्नास इन्नमा बग़यकुम अला अन्फुसकुम, ए इंसानो तुम्हारी बगावतें तुम्हारी अपनी जानों पर। तो जो गुनाह करते हैं उसका बवाल हम पे लौट के आता है, किसी का नहीं कुछ बुरा कर रहे होते, अपने आप को अजाब के अंदर धकेल रहे होते हैं, तो उसके असरात भी अपने ऊपर। बड़ा बोल ना बोलें, अल्लाह रब्बुल इज्जत को बड़ा बोल बहुत नापसंद होता है। अल्लाह आपको एक गजेटेड ऑफिसर की बात सुनाओ, कोठी खरीदी करीब मस्जिद थी, फजर की अजान हुई, आंख खुली, अगले दिन मुअज्जिन को बुलवा के कह दिया कि फजर की अजान स्पीकर पे ना दिया करो, मेरी नींद में खलल वाकई है। उसने कहा जी बूढ़े लोग जिनको घड़ी का वक्त नहीं देखना आता, घड़ियां नहीं होती, वो तो अजान की आवाज सुनते ही मस्जिद में आते हैं नमाज पढ़ने, आप भी जल्दी उठ जाएं सुबह की सैर किया करें। मेरे आगे बातें बनाते हैं, खबरदार जो तुमने अजान दी। उसने आके फिर अजान दे दी, फजर की अजान अगले दिन। अब जब अगले दिन उससे मुलाकात हुई तो अब इसने उसके थप्पड़ मारा, कहते तुझे मैंने कहा नहीं था कि अजान नहीं देनी। अब जब इसने थप्पड़ मारा, अल्लाह रब्बुल इज्जत के ऊपर अजाब आ गया। सबसे पहला काम क्या हुआ कि दोनों हाथों पे फालिज गिरा, दोनों हाथों से फालिज गिरा, हाथ सीने से लग गए। दफ्तर वालों ने छुट्टी करवा दी। वो जो अंधी आमदनी थी रिश्वत की और पता नहीं क्या क्या, वो खत्म, घर बैठ गया। अब जब घर बैठ गया तो शाहाना मिजाज था, हर वक्त बीवी के साथ जली कटी, बीवी बेचारी खिदमत करती, खाना खिलाती, कपड़े बदलवाती, क्या क्या करती, ऊपर से गालियां भी सुनती। कुछ अर्स के बाद तंग आ गई, उसने कहा अच्छा मैं तो अपने मेके जा रही। उसने बच्चों को लिया मेके, भाई को खत लिखा कि मैं इस वक्त बेसहारा हूं, आप मुझे अपने पास ले जाएं। भाई लेने आया, इस दौरान दूसरा फालिज का अटैक हुआ और दोनों टांगे भी सीने के साथ लग गए। अब जिंदा लाश, न हाथ हिलते हैं न टांगे हिलती हैं। भाई के घर पहुंचा, अब कौन कैसी खिदमत करे, न खा सकता है न पी सकता है, न इसको अपनी जरूरियात के लिए ये हाथ हिला सकता है, कौन इसको धुलवाए, कौन बच्चों की तरह इसकी नजासत धोए, कौन कपड़े बदलवाए। भाई के बीवी बच्चे भी तंग आ गए चंद दिनों में, क्योंकि हमसे तो नहीं होता ये काम। फिर एक दिन किसी बात से ये भाई की बीवी पे भी नाराज हो गया, कोई सख्त बात कह दी, क्योंकि जबान काबू में नहीं थी ना। तो जब उसको भी कोई गाली दे दी तो भाई ने कहा आपके बजाय इसके कि मेरा रिश्ता बीवी से खराब हो, मियां तू अपना आप संभाल। अब भाई ने अपने बेटों के साथ मिलकर गर्मियों का मौसम गुस्से में आके इसको चारपाई से उठाई और उठा के बाहर सड़क के किनारे जाके डाल दी। अब जब 9-10 बजे और सूरज की तरफ धूप हुई तो पसीना आ रहा है, अब प्यास लगी, भूख लगी, खाया हुआ कुछ नहीं था। अब रो रहा है कि कोई मुझे खाने को कुछ दे दे, अगले दिन का फाका था। करीब से आदमी ने गुजरते हुए 2 रुपए दिए, कहने लगा नहीं मैं 2 रुपए नहीं लेता, मुझे तो रोटी दे, भूख लगी है। उसने जाके रोटी लाई और कहने लगा ले खा ले, कहने लगा मेरे तो हाथ और पांव काम ही नहीं करते। उसने कहा मेरे पास इतना वक्त नहीं, मैं तो जा रहा हूँ। फिर रो रहा है, मिन्नत इबादत कर रहा है कि मुझे रोटी खिला दे। उसने कहा मेरे पास वक्त नहीं, पांव सीने पे लगे हुए थे। उसने कहा मैं जा रहा हूं, कहने लगा फिर रोटी मुझे पकड़ा दो। अपने पांव के अंगूठे और उंगली के दरमियान इसने रोटी पकड़ी और अपने मुंह से उसको नोच नोच के खा रहा था, जैसे कुत्ता रोटी खाता है ना, पांव में पकड़ के मुंह से नोचता है। ये फर्स्ट क्लास गधे का ऑफिसर अपने पांव के अंगूठों में रोटियां पकड़ के अपने मुंह के साथ नोच के खा रहा है। كذلك العذاب ولا عذاب الآخرة أكبر جب انسان اللہ رب العزت کی نعمتوں کی ناشکری کرتا ہے پھر پروردگار اس کا یہ حشر کرتا ہے، اپنی اوقات کو بندہ بھول جاتا ہے۔ زبان چلانی آسان، جواب دینے مشکل کام۔ पूछेंगे तुम दुनिया में मेरी नेमतों का क्या शुक्र अदा करते रहे। आज वक्त है सही मानों में इंसान बनने का, अपनी औकात को याद करने का। जितनी कीमतें की उनकी फहरिस्त बनाकर उन सब से माफी मांगने का, अपने बोझ को आज दूर कर लीजिए। ऐसा ना हो कि ये चिराग जिंदगी गुल हो जाए और हम हक वालों के झुरमट में क्यामत के दिन फंसे पड़े। ना शुक्री और परवरदिगार की। हजरत मौलाना बद्र आलम रहमतुल्लाह अलैह ने तर्जमान सुन्ना में एक हदीस नकल फरमाई कि बनी इसराइल के तीन बंदे थे, उनमें से एक आदमी बर्फ का मरीज था, सफेद दाग से उसके चेहरे पर। एक आदमी आया, उसने कहा क्या हाल है? कि जी आप देखते ही हैं कि मैं बर्फ का मरीज हूं, मेरी शक्ल इतनी बदसूरत है कि कोई मेरे पास बैठना पसंद नहीं करता, कोई सीधे मुंह बात नहीं करता, फिर रिस्क तंग है, परेशान हूं। उसने दुआ कर दी, अल्लाह ताला ने उसको एक ऊंटनी दी, ऊंटनी की नस्ल इतनी बड़ी कि वो वक्त का अमीर आदमी बन गया और उसकी बर्फ की बीमारी भी गई, खूबसूरत जिस्म, खूबसूरत शक्ल अल्लाह ने अता फरमाया। दूसरे के पास गया, उसके सर पे बाल नहीं थे, जिसकी वजह से उसकी शख्सियत ऐसी थी कि लोग देखते थे तो मजाक करते थे, और रिस्क की भी तंगी थी। उसने पूछा क्या हाल है? कहने लगा मैं क्या बताऊं कि हर एक की हंसी मजाक सुनता हूं और दर दर की ठोकरें खाता हूं, काम नहीं। उसने दुआ कर दी, अल्लाह ताला ने उसको गाय दी, गाय की इतनी नस्ल बढ़ी कि वो बड़ा अमीर आदमी बन गया। तीसरे के पास गया, अंधा था, क्या हाल है? उसने कहा मैं क्या बताऊं, मैं तो अंधा हूं, दर दर की ठोकरें खाता फिरता हूं, मांगता हूं। उसने दुआ कर दी, अल्लाह ताला ने उसको आंखें भी दे दी और उसको एक बकरी दे दी, और बकरी की नस्ल इतनी बड़ी कि बड़े बड़े रेवड़ों का मालिक अमीर आदमी बन गया। कई साल गुजर गए, ये तीनों आदमी अपने अपने वक्त के नवाब कहलाने लगे, बीवियां, बच्चे, खानदान, दोस्त, बाप, इलाके के चौधरी, नवाब, अपनी अयाशी में जिंदगी गुजार रहे। वो आदमी पहले के पास एक दिन आया और कहने लगा कि देखो मैं एक मुफलिस और तलाश हूं, नादार हूं, आपके पास कुछ नहीं था, अल्लाह ने आपको सब कुछ दिया, आप उसमें से कुछ मुझे भी दे दें। अब इसने जब ये सुना तो ये गुस्से में आ गया, कहने लगा बकवास करता है, मेरा दादा अमीर, मेरा वालिद अमीर, मैं अमीर का बेटा, तू कैसे कहते हैं कि तुम्हारे पास कुछ नहीं था, निकल जाए यहां से। जब इसने उसको गालियां निकाली, उसने कहा अच्छा तुम जैसे थे अल्लाह तुम्हें वैसे ही कर दे। वो बर्फ की बीमारी भी आ गई और सारा माल भी गाया गया। दूसरे के पास गया कि मैं एक नादार गरीब हूं, अल्लाह के नाम पर सवाल करता हूं, आपके पास कुछ नहीं था, आपको अल्लाह ताला ने सब कुछ दिया, उसमें से आप कुछ मुझे भी दे दें। उसने कहा फजूल लोग आ जाते हैं मांगने के लिए, मियां ये मैंने मेहनत से कमाई की है, मुझे मेरा दिमाग इतना है कि लोग मुझसे फैसले करवाते हैं, मैंने फलां बिजनेस में इतना कमाया, फलां में इतना कमाया, फलां फैसला किया इतना मिला, मियां खून पसीने की कमाई है, तुम कैसे कहते हो कि कुछ नहीं था। उसने कहा अच्छा जैसे थे अल्लाह तुम्हें वैसा कर दे। उसके भी बाल गायब और वो इंसान भी अपने माल से महरूम। इसके बाद ये तीसरे के पास गया और जाकर कहा कि भाई मैं मुफलिस हूं, गरीब हूं, अल्लाह के नाम पर मांगता हूं, एक वक्त था कि आपके पास भी कुछ नहीं था, अल्लाह ताला ने आपको सब कुछ दिया, मुझे भी कुछ दे दीजिए। तो कहते हैं कि जैसे ही इसने ये लफ्ज़ कहे उसी वक्त वो आदमी खड़ा हुआ और उसने इसे कहा कि ए भाई तुम बिल्कुल सच कहते हो, तुम बिल्कुल सच कहते हो, एक ऐसा वक्त था कि मैं तो अंधा था, मुझे कुछ नजर नहीं आता था, अरे दूसरों के लिए तो रात को अंधेरा होता था, मेरे लिए तो दिन में भी अंधेरा होता था, मैं दर दर की ठोकरें खाता था, लोगों के सामने दामन फैलाता, भीख मांगता था और मांगे हुए टुकड़ों को खा के गुजारा किया करता था। कोई अल्लाह का बंदा आया और उसने आकर दुआ दी, परवरदिगार ने मुझे बेनाई भी दी, परवरदिगार ने मुझे रिज़्क भी दिया, ये जो कुछ है ये सब मेरे मौला का करम है,
تم آج اللہ کے نام پر مانگ رہے ہو، یہ سامنے دونوں پہاڑوں کے درمیان جتنی بکریاں نظر آتی ہیں یہ سب تمہارے لیے ہیں، جتنا چاہو میرے مولا کے نام پر لے لو۔ اس نے کہا مبارک ہو، میں تو فرشتہ ہوں۔ دو بندوں نے اپنی نہ اپنی اصلیت کو بھلا دیا، اس لیے نعمت واپس لے لی۔ جا اللہ تیرے مال میں اور برکتیں عطا فرمائے۔ یہ بندہ بنی اسرائیل کا سب سے زیادہ امیر آدمی گزرا۔ تو جو اپنی اوقات کو یاد رکھتا ہے، اللہ تعالیٰ کی نعمتوں کی قدر دانی کرتا ہے، پھر اللہ تعالیٰ نعمتوں میں برکتیں دیتا ہے۔ اے ماں، تو اپنی اولاد کو دیکھ کر شکر ادا نہیں کرتی؟ تو بازار سے خرید کے لا سکتی تھی؟ تجھے اللہ نے چاند سے بیٹے دیے، کتنی خوبصورت بیٹی دی، تیرے آنکھوں کی ٹھنڈک، تیرے دل کا سکون، بن مانگے تجھے اولاد دے دی۔ ان کو بھی تو دیکھو جن کی اولاد نہیں ہوتی، سب کچھ ہونے کے باوجود ان کی زندگی کے اندر پھر بھی اداسیاں ہوتی ہیں۔ ان کے بڑے بڑے گھر سونے سونے نظر آتے ہیں، اس میں کھیلنے والے ان کے بچے نہیں ہوتے۔ تجھے اللہ تعالیٰ نے یہ اولاد کی نعمت بھی عطا فرما دی، کیا اللہ کا شکر ادا نہیں کرتی؟ اللہ تعالیٰ نے تجھے صحت مند جسم دیا، اللہ تعالیٰ نے تجھے محبت کرنے والا خاوند دیا، گھر دیا، عزت کی روٹی بیٹھی کھا رہی ہے، کیا اللہ کا شکر ادا نہیں کرتی؟ کیا بازاروں میں نہیں دیکھا وہ جوان بچیاں جن کے جسم کے بعض حصوں کے کپڑے بھی پھٹے ہوتے ہیں، اور ہاتھوں میں انہوں نے ایک کشکول پکڑا ہوتا ہے، اور کبھی اس مرد کے سامنے ہاتھ پھیلاتی ہیں، کبھی اس کے سامنے، وہ بھی تو کسی کی بیٹی ہوگی، اسے بھی تو کسی ماں نے جنا ہوگا، وہ بھی کسی بھائی کی بہن ہوگی۔ اگر وہ مانگ کے کھا سکتی ہے، تیرے لیے یہ فیصلہ نہیں کیا جا سکتا؟ تجھے اللہ نے گھر کی چھت میں بیٹھ کر عزتوں کی روٹی دی، وہ مانگے ہوئے ٹکڑے کھاتی ہے، تو من پسند کے کھانے پکا کے کھاتی پھرتی ہے۔ پھر تجھے کہتے ہیں پانچ وقت نماز پڑھ، اور یہ نماز پڑھنا تجھے بوجھل نظر آتا۔ اللہ رب العزت کی نعمتوں کی نہ قدری نہ کیجیے، اللہ کا شکر ادا کرے کہ پروردگار نے ہمیں ہماری اوقات سے بہت بڑھ کے عطا کیا۔ ہم اس قابل نہیں تھے، ہم اس قابل نہیں تھے۔ اللہ تعالیٰ اگر ناپ تول کریں کہ تم جو عبادت کرتے ہو اس کے مطابق میں رزق دوں گا، تو ہمیں تو دن میں ایک مرتبہ کھانے کو نہ ملے۔ تو انسان اپنی اوقات کو یاد رکھے، بڑے بول نہ بولے، کسی کی غیبت نہ کرے، اپنے لیے جہنم نہ خریدے، اور جو اللہ رب العزت کی نعمتیں ہیں ان کا شکر ادا کرے۔ ڈرنے والا انسان قیامت کے دن جہنم میں نہیں ڈالا جائے گا۔ جو ڈرنے والا انسان ہوگا نا، اللہ سے ڈرتا رہے گا، خوف خدا ہوگا جس کے دل میں۔ وَأَمَّا مَنْ خَافَ مَقَامَ رَبِّهِ وَنَهَى النَّفْسَ عَنِ الْهَوَى فَإِنَّ الْجَنَّةَ هِيَ الْمَأْوَى۔ تو قیامت کے دن اللہ تعالیٰ ایسے بندے کے اوپر مہربانی فرمائے۔ تو ہم بندے ہیں، بندے بن کے رہیں، بندے ہیں بندے بن کے رہیں، گندے بن کے رہیں گے تو پروردگار نمٹنا بھی جانتے ہیں۔ تو فرماتے ہیں ان بطش ربک لشدید، تیرے رب کی پکڑ بڑی شدید ہے۔ اللہ رب العزت اپنی رحمت کا معاملہ فرمائے، اور ہمارے دل کی گندگیوں کو دور کر کے ہمیں انسانوں والی زندگی گزارنے کی توفیق عطا فرمائے۔ وآخر دعوانا ان الحمد للہ رب العالمین۔ تھوڑی دیر کے لیے مراقبہ کر لیجیے۔
مجھے اپنی پستی کی شرم ہے، تیری رفعتوں کا خیال ہے، مجھے اپنی پستی کی شرم ہے، تیری رفعتوں کا خیال ہے، مگر اپنے دل کو میں کیا کروں، اسے پھر بھی شوق وصال ہے۔ इलाही मुझ पे करम कर बड़े अजाब में हूँ, इलाही मुझ पे करम कर बड़े अजाब में हूँ, तेरे सामने बैठा हूँ और हिजाब में हूँ, खुदाया मुझ पे करम कर बड़े अजाब में हूँ, तेरे सामने बैठा हूँ और हिजाब में हूँ, खुदाया मुझ पे करम कर बड़े अजाब में हूँ, तेरे सामने बैठा हूँ और हिजाब में हूँ, माली जा कम पानी देना ते भर भर मशका पावे, ते मालिक दा कम फल फूल लाना ओ लावे या ना लावे, माली दा कम पानी देना ते भर भर मशका पावे, ते मालिक दा कम फल फूल लाना ओ लावे या ना लावे, अदल करें ते कंब दे जावें उचियां शाना वाले, ते फदल करें ते बख्शे जावें मैं जैवी मुकाले, ये वेखा अपने अमला दे वल ते कुछ नहीं मेरे पल्ले, ये वेखा अपने अमला दे वल ते कुछ नहीं मेरे पल्ले, ये वेखा तेरी रहमत दे वल ते बल्ले बल्ले बल्ले, لا إله إلا الله ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين، ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب، رب كريم ہمارے گناہوں کو معاف فرما، ہمارے خطاؤں سے درگزر فرما، عیبوں کی پردہ پوشی فرما، میرے مولا ہم نے جتنی غلطیاں کی سب معاف فرما، جتنے گناہ کیے سب معاف فرما، رب کریم ہمیں تو یاد بھی نہیں کن کن مصیبت کی، اللہ ہمیں تو دھیان بھی نہیں سوال کیے، ہم نے کہاں کہاں دھیان بتائی، کس کس کا بوجھ سر پہ اٹھا کے رکھا، میرے مولا ہم نادان تھے، اللہ ہم نادان نکلے، میرے مولا ہم بے وقوف نکلے، اے اللہ ہم دوسروں کے بوجھ اپنے سر پہ جمع کرتے پھرے، پاس نیکیوں کا ذخیرہ تو ہے نہیں، پروردگار قیامت کے دن ہم کیا کسی کو دیں گے، اور اے اللہ ہمیں دنیا میں بھی حق والوں سے بخشوانے کی توفیق عطا فرما اور اس میں ہمیں کامیابی عطا فرما، اور اے اللہ قیامت کے دن بھی تو ہمارا وکیل بن جا، اللہ قیامت کے دن تو ہمارا کارساز بن جا، اور پروردگار ہمیں معافی عطا فرما، اے اللہ اپنی معافی عطا فرما، اے اللہ جس طرح بچہ کوئی غلطی کر بیٹھے
باپ معافی مانگ کے منگوا کے دے دیتا ہے اور بچے کو چھڑا لیتا ہے. تو اللہ ہم بھی آپ کے بندے ہیں, غلطیاں کر بیٹھے, گناہ کر بیٹھے, مولا قیامت کے دن چھڑوا لینا. اللہ دنیا میں بھائی بھائی کو چھڑوا لیتا ہے, دوست دوست کو چھڑوا لیتا ہے. اللہ جب قیامت کے دن پتے کھڑے ہوں گے, تیری رحمت کا سہارا ہوگا, تیرے فضل پر بات موقوف ہوگی, رب کریم ہمیں بچا لینا, میرے مولا ہمیں محفوظ فرما لینا. اللہ قیامت کے دن ہماری عزت رکھ لینا, اور پیار اللہ قیامت کے دن ہمیں قیامت کے دن سرخرو فرما لینا, اور رب قریب بقیہ زندگی کو نیکوکارے پر گزارنے کی توفیق عطا فرما. اے اللہ بقیہ زندگی کو غفلت سے محفوظ فرما اور نیکی پہ گزارنے کی توفیق عطا فرما. اے اللہ جو حقوق ہمارے اوپر آتے ہیں پروردگار, ہمارے ان حقوق کو اے اللہ ہمیں معافی مانگنے کی توفیق عطا فرما, اور آپ ہمارے لیے اس کام کو کرنا آسان فرما, اور جو رہ جائے اللہ اپنی رحمت سے اہل حقوق کو عطا فرما, اور اس سے ہماری جان چھڑا, ہماری گلو خلاصی کروا. پروردگار عالم آئندہ توبہ ہماری گناہوں سے غیبت سے محفوظ فرما, چبلی سے محفوظ فرما, ناشکری سے محفوظ فرما, بڑا بول بولنے سے محفوظ فرما, عجب سے محفوظ فرما. پروردگار عالم ہمیں صحیح معنوں میں انسان بن کر رہنے کی توفیق عطا فرما. اے اللہ بندہ بن کر زندگی گزارنے کی توفیق عطا فرما. رب کریم ہماری دعاؤں کو اپنی رحمت سے قبول فرما. اے اللہ یہ آپ کے بندے اور آپ کی بندیاں دور دور سے چھل کے آئے ہیں, مولا تیری خاطر سارا دن نیچے چٹائیوں پر بیٹھتے ہیں, اللہ دامن پھیلاتے ہیں. رب کریم تو بڑا کریم ہے, تو نے ہمیں سب کو ناز و نعمت میں پالا. اللہ اپنے ناز و نعمت پلے بندوں کو جہنم کی آگ سے بچا لینا, مولا رحمت فرما دینا, اللہ کرم فرما دینا, میرے مولا کرم فرما دینا, اللہ ہمارے گناہوں کو معاف فرما دینا, قیامت کے دن کی رسوائی کو محسوس فرما لینا. اے اللہ ہم میں سے کوئی بھی اس قابل نہیں اپنے آپ کو آپ کے سامنے پیش کر سکے, ہم سب کا معاملہ آپ کے فضل سے موقوف ہے. اللہ ہمارے پاس کوئی عمل نہیں, ہمارے پاس تو آپ کے فضل کا سہارا ہے. مولا ہم نے آپ کے محبوب سے یہ سن لیا کہ نبے عبادی انی انا الغفور الرحیم, میرے بندوں کو بتا دو میں بڑا ہی غفور اور بڑا ہی رحیم ہوں. اللہ جب آپ نے اطلاع دے دی تو پروردگار رحمت کا معاملہ کرنا, گناہوں کو معاف کر دینا, ہمارے ساتھ خیر کا معاملہ کرنا, اے اللہ مہربانی کا معاملہ فرما دینا, اللہ ہمارے ان گناہوں کو معاف کروا دینا. اے اللہ آپ نے خود ہی فرما دیا کہ لا تقربوا من رحمت اللہ, کہ اے گناہ گارو تم اللہ کی رحمت سے مایوس نہ ہونا. ان اللہ یغفر الذنوب جميعا انه هو الغفور الرحیم, مولا جب آپ بخشنے والے ہیں تو ہمارے گناہوں کو معاف فرما دیجئے گا. رب قریب جو کہا گیا سنا گیا اس کو قبول فرما, اس کے بدلے جتنے سننے والے مرد یا عورتیں ہیں اللہ سب کے گناہوں کو معاف فرما. اے اللہ جو مانگا وہ بھی عطا فرما, جو مانگنا چاہیے تھا نہیں مانگ سکے وہ بھی عطا فرما. اے اللہ جو بیمار ہیں ان کو شفا عطا فرما, جنہوں نے دعاؤں کے لیے کہا اے اللہ ان کی پریشانیوں کو دور فرما. اے اللہ جنہوں نے دعاؤں کے لیے کہا, اے اللہ جنہوں نے جن کے والد فوت ہوئے اللہ ان کے والد کی مغفرت فرما. اے اللہ جو ہمارے اساتذہ مشائخ دنیا سے چلے گئے اور عزیز رشتہ دار دنیا سے چلے گئے, اللہ ان کو بھی ان دعاؤں میں شامل فرما. امت مسلمہ کو عزت رفتہ نصیب فرما, دنیا میں جہاں جہاں مسلمان پریشان ہیں ان کی پریشانیوں کو دور فرما. ربنا تقبل منا انك انت السميع العليم, تب علينا انك انت التواب الرحيم. صلى الله تعالی علی حبیبہ سیدنا محمد وآلہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین.